नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेजबाट पनि संसारभर सुन्न सक्नुहुन्छ। उम्मेदवारी दर्ताको अन्तिम क्षणमा आएर पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपा बाहिरियो। सीट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएको जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ, तर एमालेसँगको तालमेल पनि हिजोको उम्मेदवारी मनोनयनसँगै थप चुनौतीपूर्ण देखिएको छ। एमाले स्थायी कमिटी सदस्य प्रभु शाहले असन्तुष्टि जनाउँदै जसपाले पाएका स्थानमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। यसले तालमेलको कार्यान्वयनमा थप कठिनाई देखिएको छ। आज हामी यिनै समसामयिक विषयको सेरफेरमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमन हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मनिषजी, स्वागत छ थाहा संचार नेटवर्कमा।
हजुर, धन्यवाद।
तपाईँहरूले गठबन्धन छोडेर, सत्ता गठबन्धन छोडेर प्रतिपक्षी एमालेसँग तालमेल गर्नुभयो, तर हिजोको उम्मेदवारी मनोनयनसँगै तालमेल त त्यति सजिलो नहुने देखियो नि।
पार्टी अनुशासनमा यस्ता कहिलेकाहीँ देखिन्छ। तपाईँ रौथटको चर्चा गर्दै हुनुहुन्थ्यो, रौथटमा साँच्चै केही समस्या देखिएको छ माननीय प्रभु शाहजीद्वारा, र मलाई लाग्छ माननीय प्रभु शाहजी पनि एकजना राजनीतिक कार्यकर्ता र एकजना इमान्दार कार्यकर्ता हुनुहुन्छ। पार्टीको अनुशासनलाई भोलिको दिन मान्नु नै हुनेछ। तसर्थ म सप्रेम के भन्न चाहन्छु भने फिर्ता लिने मिति अझै निर्वाचन कार्यक्रममा बाँकी छ। निर्वाचन कार्यक्रमको त्यो फिर्ता लिने मितिभित्रै त्यस्ता केही उदण्डता देखाएका कार्यकर्ताहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनेछन्, र माननीय केपी शर्मा ओली र माननीय उपेन्द्र यादवजी हस्ताक्षरित त्यो तालमेलको त्यो निर्णयलाई सबैले स्वीकार गरेका छन्, स्वीकार गर्नेछन्। निर्वाचन प्रचार प्रसारको क्रममा पनि त्यो स्वीकारोक्ति देखिनेछ। जहाँसम्म रह्यो तपाईँले पाँच दलीय गठबन्धन छोडेको नेकपा एमालेसँग तालमेल गर्ने कुरो, तपाईँले एकदम ठिक शब्द प्रयोग गर्नुभयो। एकातिर गठबन्धनको शब्द प्रयोग गर्नुभयो, अर्कोतिर तालमेलको शब्द प्रयोग गर्नुभयो, एकदम ठिक हो। साथै हामीले तालमेल मात्र गरेका छौँ, र पाँच दलीय गठबन्धनसँग के एउटा त्यो थियो भने उसको हामीले केही विरोध गरेका होइनौँ, तर एघारवटा सिट उसले दिने, त्यो एघार सिट दिएपछि देशको बाँकी सबै सिटमा 154 सिटमा हामीले निजलाई मतदान गरिदिनुपर्ने, हाम्रो सबै कार्यकर्ताले त्यो पाँच दलीय गठबन्धनका अन्य घटक दलहरूलाई 154 सिटमा मतदान मात्र गरिदिनुपर्ने, र तिनले 11 सिटमा मात्र हामीलाई मतदान गर्नुपर्ने। हामी सुरुदेखि त्यो पाँच दलीय गठबन्धनमा भनेर विरोध गरेको कुरो थियो, तर यहाँ के छ भने हामीले मात्र 35 सिटमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनु पर्ने, बाँकी देशैभरि हामी आफै लड्न पाउने, उहाँहरूले पनि 17 सिटमा हामीलाई सघाउन पाउने सघाउनु पर्ने, र 17 बाहेक बाँकी सबै क्षेत्रमा उहाँहरू आफै लड्न पाउने, अर्थात् एउटा फ्लेक्सिबिलिटी भयो। गठबन्धन यो एक प्रकारले साँच्चै भन्यो भने मताधिकारको कुण्ठितता हो। जनताले जतिभन्दा जति मत दिन पाउँछन् त्यसको कुण्ठित एउटा अवयव हो गठबन्धन। हामी सबै आफै एक्लै एक्लै लड्नु पर्थ्यो, जनता समाजवादी पार्टी त एक्लै लड्नुपर्छ भन्ने आश्विन 15 कार्यकारिणी समितिबाट निर्णय समेत गरेको थियो, तर बाँकी सबै दुईजना तिनजना आउने, हामी चाहिँ सिङ्गल भेट्ने, यो तपाईँलाई युद्धको पनि न्याय भएन। त्यही भएर हामीले पनि कसै न कसैसँग तालमेल गर्ने उद्देश्यका तालमेल गरेका छौँ। यो तालमेललाई पनि एकदम विशुद्ध तरिकाले मैले फेरि निवेदन गरेँ, 35 ठाउँमा हामीले नेकपा एमालेको साथीहरूलाई सघाउनेछौँ, 17 ठाउँमा नेकपा एमालेको साथीहरूले हाम्रो उम्मेदवारलाई सघाउनेछन्, बाँकी पुरै देशभरि हामी मित्रवत प्रतिस्पर्धा, सबै दलसँग मित्रवत प्रतिस्पर्धामा।
तर तपाईँले एक्लै एक्लै लड्ने भने पनि अन्तिममा सिट मिलेको भए त तपाईँहरू पनि गठबन्धनमै हुनुहुन्थ्यो, तर सिटको नमिलेर न बाहिरिनु भयो। एक्लै एक्लै लड्ने त तपाईँहरूको कुरा मात्रै हो त,
होइन? सफा कुरो हो, हामीले भनेकै थियौँ। जनता समाजवादी पार्टीको आश्विन 15 कार्यकारिणी समितिको बैठकबाट निर्णय भएको हो। हामी तालमेल कोहीसँग तालमेल गर्दा पनि, नेपाली काङ्ग्रेस पाँच दलीय गठबन्धनसँगै तालमेल गर्दा पनि सम्मानका साथ गरौँ, मलाई अन्य विकल्पहरूमा जाउँ। ती अन्य विकल्प भनेको मधेसवादी गठबन्धन दलहरूसँग पनि हामी गठबन्धन गर्न खोजिरहेका थियौँ, त्यो पनि भएन भने एक्लै लड्ने आँख राख्दछ पार्टी भनेर निर्णय नै गरेका छौँ। साँच्चै पाँच दलीय गठबन्धनमा सिटको तालमेल नमिलेर हामीले छोडेका हौँ। अरू केही विचार सिद्धान्त फरक खायो भन्ने केही छैन, विचार सिद्धान्त त फरक खाएको भनेको त्यहाँ हामी जनमोर्चासँगै बसेका थियौँ। यो जनमोर्चा संहिताको घनघोर विरोधी, हामी संहिताको घनघोर पक्षधर, जसमा जनमोर्चा नागरिकता विधेयकको घनघोर विरोधी, हामी नागरिकता विधेयकको घनघोर पक्षधर, तर पनि फरक मत राखेर पनि हामी त बसिधराकै थियौँ सँगै। सिटको तालमेल नमिलेर मात्र हामीले फरक पार्टी नेकपा एमालेसँग चुनावी तालमेल गरेको।
प्रतिगमन सचिएको हो त त्यसो भए एमालेलाई त प्रतिगमनकारी भन्नेहरू तपाईँहरू, अनि फेरि उहाँहरूलाई नै भोट हाल्ने स्थितिमा आउनुभयो त फेरि।
सुरुमा तपाईँले गठबन्धन र तालमेल भन्दा मैले शब्दमा जोड दिएको थिएँ, फेरि निवेदन गरेँ।
होइन, भोट हाल्न पर्ने स्थिति त तपाईँहरूले भोट हालेर जिताइदिनु पर्ने भयो नि त एमालेलाई, एमालेलाई त हराउन पर्ने गठबन्धन हो नि, होइन?
त्यही भन्दैछ मैले प्रतिगमन सचियो भन्ने कुरो चाहिँ आक्रमण छ। एक त तपाईँलाई सुरुमा किन भन्दैन, विचारको आदान प्रदान हामीले गरेका छैन, न त हामीले आफ्ना विचार नेकपा एमालेमाथि लादेका छौँ, न त नेकपा एमालेको विचार हामीमाथि लादिएको छ। आफ्ना आफ्ना विचार सिद्धान्त घोषणा पत्रलाई सुरक्षित राख्दै, आफ्ना आफ्ना विचारलाई सुरक्षित राख्दै यो गठबन्धन भएको छ, यो तालमेल भएको छ। जहाँसम्म प्रतिगमन सचियो कि सचिएन भन्ने कुरो छ, मेरो हेक्कामा सामान्य सर्वोच्च अदालतको त्यो निर्णयलाई नेकपा एमाले मानेको छ। सामान्य सर्वोच्च अदालतको त्यो प्रतिनिधि सभा पुनर्स्थापन सम्बन्धी निर्णयलाई मानेर फेरि संसदमा नेकपा एमाले एउटा संशोधित भूमिका निर्वाह गरेकै छ, त्यो संसदमा विधेयकहरू प्रस्तुत गरेकै छ, विधेयकको पक्ष विपक्षमा बोलेकै छ, त्यसको संसदमा आउजाउ गरेकै छ, त्यहाँका समितिहरू आफ्नो भूमिका निर्वाह गरेकै छ। अर्थात् उसले त्यो प्रतिगमनलाई सच्याएको छ, साथै नेकपा एमाले हाल पुनर्स्थापित प्रतिनिधि सभामा फेरि पहिले नै उपयोग गरेको छ, नभए अनुपस्थित रहन सक्थ्यो। होइन, म त यो विघटनकै पक्षधर हुँ, पुनर्स्थापित किन भयो भनेर अड्डी गर्न सक्थ्यो। त्यही भएर उनको नजरमा पनि प्रतिगमन सच्याइएकै हो।
अब यो तपाईँहरूले पनि सचिएको मान्नुभयो, यो तालमेल चाहिँ
हामी त प्रतिगमनलाई प्रतिगमन भन्यौँ, होइन, सामान्य सर्वोच्च अदालतद्वारा सच्याउन लगायौँ, सडकमा ओर्ल्यौँ, सामान्य सर्वोच्च अदालतले साथै जनताको राप तापले र साथै कानुनी विधि देखेर हामी अझै पनि कृतज्ञ छौँ। सामान्य सर्वोच्च अदालतले जसले विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्थ्यौँ, हामी त त्यसका पक्षधरमै थियौँ। नेकपा एमाले पनि पछिल्लो दिनमा संसदीय गतिविधिमा अभ्यास गरेर त्यो प्रतिगमन सचिएको स्वीकार गरेको।
त्यही त, अहिलेसम्म पनि प्रतिगमनले फेरि टाउको उठाउन सक्छ, प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भनेर यो पाँच दलीय चाहिँ गठबन्धन थियो त, त्यही कारणले गर्दाखेरि अब अहिले त तपाईँहरूले 35 सिटमा एमालेलाई जिताइदिनु पर्ने भयो मधेसमै।
हामीले सहयोग गर्छौँ, यो तालमेल हो, पार्टी अनुशासित छ, साँच्चै सहयोग गर्छौँ। उहाँहरूले पनि मध्य प्रदेश लगायत विभिन्न ठाउँमा 17 सिटमा हामीसँग तालमेल गर्नुपर्छ, हामी एकअर्कालाई जिताउँछौँ।
तर कतिपयले के टिप्पणी गर्छन् भनेपछि तावाबाट उम्किएको माछु चाहिँ भुङ्रा पर्यो भनेर टिप्पणी गरेर सुनिन्छ जसपालाई लिएर।
त्यो त मनसिर 4 निर्वाचन परिणामपछि देख्न मिल्दछ, होइन, कहीँबाट उम्रेको होइन, कहीँबाट हामी त्यो अप्ठ्यारोमा परेको होइन, कहीँबाट धेरै छ। जनता समाजवादी पार्टी मधेसको सबभन्दा ठुलो पार्टी र देशकै एउटा वैकल्पिक शक्तिको रूपमा मनसिर 4 निर्वाचनपछि देखिँदैछ। हामीले गरेको निर्णय हाम्रा कार्यकर्ताहरूको लागि उत्साहको कुरो हो, मतदाताहरूको लागि उत्साहको कुरो हो, आउँदो निर्वाचन परिणामले त्यो उत्साहलाई साबित गर्दैछ।
तर प्रभु शाह जो एमालेका नेता हुनुहुन्छ, पहिला माओवादी हुनुहुन्थ्यो, उहाँ लगातार चुनाव जितेको एकजना प्रभाव राख्न सक्ने प्रभावशाली नेता हुनुहुन्छ, उहाँहरू त तपाईँहरूसँगको तालमेललाई लिएर तीव्र असन्तुष्टि व्यक्त गरेर उम्मेदवारी नै दिनुभएको छ। तपाईँले अघि भन्नुभयो फिर्ता लिने समय छ, फिर्ता लिएर उहाँले पाएको टिकट पाएको ठाउँमा त उहाँले उम्मेदवारी दिनुभएको छैन, फेरि समस्या त त्यो छ, उहाँ फेरि उम्मेदवारी
एमालेको समस्या हो। हिजो उहाँ प्रभु शाहकै कुराबाट उहाँ लगातार चुनाउ जित्नु भएको छ भने हामी कहाँ पनि थुप्रै लगातार जित्नेहरू छन्, होइन, उहाँ प्रभावशाली हुनुहुन्छ भने हामी कहाँ पनि थुप्रै प्रभावशाली छ। प्रभावमा कमी बेसीले पार्टी अनुशासनलाई प्रभावित गर्छ, त्यही भएर मैले भनेको, मैले पार्टीको नेतृत्वसँग हिजो शङ्कर पोखरेलजीसँग नेकपा एमालेको महासचिवसँग मेरो संवाद भएको थियो, होइन, अहिले दिइएको छ सचिन्छ भनेर उहाँले वचन दिनुभएको छ। सच्याउनु पर्छ, सच्याउनु परेन भने नेकपा एमालेको अनुशासन त मैले देखेको छु, भीम रावललाई त टिकट दिएन, प्रभु साकुम हुन् र त्यही भएर भोलिको दिनमा उहाँहरू सच्याउनुहुन्छ। तालमेल गरेपछि अनुशासित तालमेल भन्नु पर्दछ, त्यो ठुलो समस्या होइन, साँच्चै फिर्ताको दिनै छ एउटा निर्वाचन कार्यक्रममा, त्यो दिनको प्रयोग गरिएन।
अब यो तपाईँहरूको एमालेसँगको तालमेल चाहिँ तालमेल गरिरहँदाखेरि तपाईँले अघि भन्नुभयो यतापट्टि गठबन्धन यतापट्टि तालमेल भनेर, यो दुइटै चिज सँगसँगै हो कि गठबन्धनबाट तपाईँहरूलाई अब गठबन्धनमा तपाईँहरू हुनुहुन्न भनेर बुझ्ने?
गठबन्धनमा हामी छौँ छैनौँ भन्ने कुरो अब महत्त्व पनि राख्दैन, त्यही भएर सोचेका पनि छैनौँ। हामी गठबन्धनलाई विरोध पनि गरेका छैनौँ, तिम्रा नीति सिद्धान्त विचार केही गलत थिए भनेर पनि भनेका छैनौँ। तसर्थ गठबन्धनमा छौँ छैनौँ भन्ने कुरा अर्थै राख्दैन, हो सरकारमा चाहिँ छौँ यो कुराको चाहिँ अर्थ राख्छ, गठबन्धनमा छौँ छैनौँ भन्ने कुरा अर्थै राख्दैन। गठबन्धनमा जसपा छैन भनेर उहाँहरूले घोषणा गरे हुन्छ, त्यसपछि हामी जिउ ल्याउँला, गठबन्धनमा छ भनेर उहाँहरूले घोषणा जारी राख्नुपर्छ अनि हामी जिउ ल्याउँला। नम्बर नाममा त आम नेपाली जनताको लागि चासोको विषय हो गठबन्धन, अन्त हाम्रो लागि चासोको विषय।
अब यो तपाईँहरूको एमालेसँगको तालमेल चाहिँ मङ्सिर चारपछि सकिने हो कि अथवा त्यस पछाडिको नतिजामा पनि तपाईँहरू एमालेसँग अथवा सरकार बनाउने कन्डिसनमा प्रदेशहरूमा अथवा सङ्घमै पनि त्यहाँसम्म जान सक्ने सम्भाव्यता के छ?
अहिलेको तालमेल विशुद्ध चुनावी तालमेल हो, चुनाव पश्चात पनि कुनै कुरामा कहीँ कतै विचार टक्र्यायो भने छुटिन सक्छौँ, कहीँ कुनै विचार मिल्यो भने मिलिराख्न सक्छौँ। त्यही भएर निर्वाचन परिणाम आउन दिनुहोस्, निर्वाचन परिणामपछि मुद्दा सिद्धान्तका आधारमा मात्र हामी मिलन र विछोड गर्छौँ। अहिले त विशुद्ध रूपले चुनावी तालमेल हो, भविष्यको दिनमा सरकार निर्माण गर्ने बेला आयो भने सघनजन कार्यक्रममा कुरा मिलेको भए मात्र हामी तालमेल गर्छौँ, गठबन्धन गर्छौँ। भोलिको दिनमा कुनै प्रदेशमै सरकार सञ्चालनको स्थितिमा आयो भने त्यहाँ हामीले साँच्चै त्यहाँका सिद्धान्त मिल्यो भने मात्र हामी तालमेल गर्छौँ। अहिलेको सिद्धान्तको आधारमा होइन, अहिले हामी विशुद्ध रूपमा निर्वाचन जित्ने उद्देश्यका साथ, जनादेशलाई आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ र जनादेशलाई आफ्नो पक्षमा सुरक्षित राख्ने उद्देश्यका साथ विशुद्ध चुनावी तालमेलले भविष्यका कुरा भविष्यमा लिएको।
तर तपाईँहरूले सिद्धान्तलाई चाहिँ प्राथमिकता दिनुभएन, सिद्धान्त यसमा जोडिँदैन भन्नुहुन्छ, तर एउटा सामान्य मतदाताले त सिद्धान्त हेरेर मत दिन्छ होला नि त, घोषणा पत्र हेरेर मत दिन्छ होला नि।
आम मतदाताले विचार देखेर मत दिन्छ, तर जहाँ हाम्रो उम्मेदवारै छैन हाम्रो विचार राम्रो भए पनि हामीले आफ्नो मतदाताले तपाईँलाई हाम्रो विचारलाई महत्त्व राख्नु पर्दैन। जहाँ उनको उम्मेदवार छैन त्यहाँ मतदाताले उनको विचारलाई महत्त्व राख्नु पर्दैन। एकजना मतदाता भएर सोच्नुहोस्, तपाईँको क्षेत्रमा उम्मेदवारी दिएका साथीहरू मध्ये तपाईँले उत्तम खोज्ने हो र निजलाई स्वस्तिक लगाएर मतदान गर्ने हो, त्यस्तै हो। तर जहाँ हामीले उहाँलाई सघाएका छौँ त्यहाँ आफ्नो उम्मेदवारै दिएका छैनौँ, हाम्रो कार्यकर्ताहरूले पनि निजलाई मतदान गर भनेर तपाईँलाई अनुशासित रूपले प्रचार प्रसार गरिरहेको हुन्छ।
अनि त्यसको उत्तम विकल्प तपाईँहरूले नै दिएको हुन्छ अथवा तपाईँहरूसँगै तालमेल गरेको हुन्छ भन्ने हुन्छ र अर्को पनि उत्तम विकल्प हुँदैन तपाईँहरूलाई छोडेपछि?
त्यो त मतदाताको तपाईँलाई छुटको कुरा हो, मतदाताको अधिकारको कुरा हो, त्यहाँ कसैलाई कर काप गर्ने होइन। मतदाताले आफ्नो क्षेत्रमा 23 गते उम्मेदवारी दिएका उम्मेदवारहरू मध्ये उत्तमलाई खोज्ने हो र त्यसलाई गएर स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने हो। जो 23 गते उम्मेदवारी दिएन 24 गते पछताएर केही हुनेवाला छैन, होइन, धेरै राम्रो थियो उही ठिक थियो, तर उम्मेदवार नभएपछि त हामीले उसको चुज गर्न सकेनौँ, छान्न सकेनौँ। त्यही भएर उपलब्ध उम्मेदवारहरू मध्ये उत्तम छानेर स्वस्तिक लगाइन्छ।
त्यही त, जसपाले उम्मेदवारी नदिएका ठाउँमा एमालेकैलाई दिनुपर्ने अथवा एमालेको चित्त बुझेन म दिन्न भन्न त पाइन्छ होला नि त मतदाताले पनि, त्यो त विवेक प्रयोग गर्ला नि फेरि।
त्यो नराइट, त्यो राइट अहिले छैन तपाईँलाई, के भन्छ, म कसैलाई मतदान गर्दिनँ भन्ने कुरो अहिले काल्पनिक मात्र छ, त्यो निर्वाचन प्रणालीकै गलती होला। पहिला राइट टु रिकल, राइट टु रिजेक्ट भन्ने कुरो हामीले पनि आफ्नो घोषणा पत्रमा कुरा उठाएकौँ, तर राज्यको नीतिमा आएन। त्यसरी म कसैलाई मतदान गर्दिनँ भन्न पाउने अधिकार चाहिँ मतदातासँग छैन, एक न एकजनालाई मतदान गर्ने।
तर होइन, मैले भन्न खोजेको चाहिँ तपाईँहरूले जसरी विकल्प हामीले जस्तो जसपाको उम्मेदवार छैन त्यहाँ एमालेको उम्मेदवार हुन्छ, एमालेको उम्मेदवार बाटोमा जसपाको उम्मेदवार हुँदैन,
जसपाको कार्यकर्ताले सघाउँछ। एमाले त्यति तपाईँले चित्रण गर्न खोजे जस्तै त्यतिका अछुतै पार्टी छैन, मैले भनिसकेँ। जनमोर्चा नेपालसँग हामी बसेका थियौँ, जससँग सिद्धान्त विचार टाढा टाढासम्म मिल्दैन थियो, नेकपा एमालेसँग त्यस्तै छैन।
यो भनेको चाहिँ तपाईँहरूले सिद्धान्त जे जे हो, विचार सिद्धान्त नीति भन्ने चाहिँ खल्तीमा राख अथवा कुल्ची देऊ अनि भोट गर भनेको होइन भने मतदातालाई, आफ्नो कार्यकर्तालाई
बरु तपाईँलाई खरो भन्नुभयो, त्यस्तो होइन। विचार सिद्धान्त छैन भने के कुरा
होइन, तपाईँले आफ्नो पार्टीको उम्मेदवार नभएपछि अर्को पार्टीलाई मत गर भन्दाखेरि त अनि के आधारमा मत गर भने त त्यतिकै मत भन्ने कुरा त्यति हलुका चिज हो
भने त मैले
त्यति हलुका चिज हो मत भनेको कुरा।
कार्यकर्ताले मेरा प्रधान शत्रु जो संहिता मान्दैनन् मेरा प्रधान शत्रु हुन्, जो नागरिकता मान्दैनन् मेरा प्रधान शत्रु हुन्, जो तपाईँलाई के भन्छ संविधान संशोधन मान्दैनन् मेरा प्रधान शत्रु हुन्, जो मधेसलाई नै स्वीकार गर्न सक्दैनन् पनि मेरा प्रधान शत्रु। यस्ता प्रधान शत्रुहरू पनि थिए पाँचदलीय गठबन्धनमा, तर त्यतिखेर त्यो कुरो केही उठेको थिएन त। हाम्रा साथीले महान संहिता विरोधीलाई बागलुङमा मतदान गरिदिनु पर्ने होइन त, कुरो उठेको थिएन। उनीहरूका साथीले महान संहिता पक्षलाई 70 मतदान गरिदिनु, कोही त्यतिखेर कुरो उठेको थिएन। त्यही भएर मैले निवेदन गरेँ, राजनीतिमा कोही अछुत हुँदैन के, अछुत उसलाई
होइन। यो चाहिँ तपाईँहरूले आफ्नो माथि माथिबाट आफ्नो दृष्टिकोणबाट हेर्नुभयो, तर सामान्य नागरिक लेम्यानको तर्फबाट एउटा सामान्य मतदाता ल तपाईँले भन्दाखेरि ल कार्यकर्तै भनौँ न, कार्यकर्तालाई वर्षौँसम्म एउटा पार्टीको राजनीति गर्ने एउटा सिद्धान्त बोक्ने अनि त्यो सिद्धान्त अनुसार चाहिँ आफूले भोट हाल्न नपाउने, भोट हाल्नु पर्ने बेलामा कुन चिन्ह, कुन पार्टी, कुन उम्मेदवार, आफ्नो पार्टीको उम्मेदवार नहुने, यो त मतदाताप्रति अन्याय भएन। चाहे गठबन्धनको संस्कारको कुरा गरौँ अथवा तालमेलको संस्कारको कुरा गरौँ न,
मतदाताप्रतिको अन्याय त अलिअलि म स्वीकार गर्छु, तर जहाँसम्म हाम्रो कार्यकर्ताको कुरो छ, हाम्रो कार्यकर्ताले त्यस्तो एमालेलाई महाअछुत मानेको छैन।
होइन, मैले एमालेको मात्रै कुरा गरिरहेको छैन, तपाईँहरूले एमाले, मैले भन्न खोजेको मतदाताप्रति त एउटा चाहिँ वर्षौँसम्म एउटा राजनीति गर्ने, पार्टी बनाउने, कार्यकर्ता बनाउने, टिकट पाउने बेलामा अर्को पार्टीको उम्मेदवारले टिकट पाउने अनि भोट पनि अर्को पार्टीलाई हालिदिनु पर्ने, भनेपछि त सिद्धान्त र विचार दुई राज त्यो सङ्गठन बनाउने बेला मात्रै भोट हाल्ने बेलामा फरक, त यो त अलि अन्याय भयो नि भन्ने मात्रै जिज्ञासा मेरो।
तपाईँले भने जस्तै साँच्चै पनि थुप्रै योग्य कार्यकर्ता 165 जनाले मात्र चुनावमा टिकट पाउँछन् र निर्वाचन मात्र राजनीतिको अन्तिम उपाय होइन, चुनाव लड्न पाएन भने राज्य गर्न पाएन भन्ने पनि होइन। म आफै तपाईँलाई आफ्नो सिट बलिदान गरेको छु, मैले आफ्नो अर्को साथीलाई ल यसपटक तपाईँ लड्नुहोस् भनेर म उहाँको इच्छा देखेर मैले अग्रसर गराएको छु, म समानुपातिक निर्वाचन प्रक्रियामा छु यसपटक, कोही कोही त समानुपातिकमा पनि छैनन् होइन, प्रत्यक्ष पनि लड्न पाएनन् भनेपछि त्यस्ता साथीहरू पार्टीमा हुँदै होइनन्, तिनको मूल्याङ्कनै भएन भने जस्ता एउटा आम कार्यकर्तामा परेको छ नि, यो बिल्कुलै गलत हो। टिकट पाउनकै लागि एक पार्टीबाट अर्को पार्टीमा गइरहेका छन्, यो त झनै बिल्कुलै गलत हो। भोलिका दिनमा जनताले त्यस्ता सबैलाई देखि छोड्नेछन्, तर जहाँसम्म तपाईँले हाम्रो कार्यकर्तालाई के भन्छ सिटै अर्कोको लागि दिएपछि भएको कुरो भन्नुभयो नि, त्यो चाहिँ हो नभएको होइन। मैले भनिसकेँ थुप्रै योग्य कार्यकर्ताहरूले चुनाउमा टिकट पाउनु भएन, जुन हामी तालमेलमा हाम्रो जिम्मामा थियो त्यहाँ पनि थुप्रै योग्य कार्यकर्ताहरूले टिकट पाउनु भएन, जुन हामीले एमालेलाई सघाउनु पर्ने निर्णय गरेर यस्ता भइरहन्छन्। तर ती साथीहरूको मूल्याङ्कन निर्वाचन मात्र गरेर कुनै संसदमा पुर्याइ मात्र दिएर
होइन, मैले भन्न खोजेको चाहिँ लेम्यान कार्यकर्ता अथवा चाहिँ तपाईँको एउटा स्वतन्त्र मतदाताको कुरा गरेको। अब अहिले जसपाको कार्यकर्ता छ, भोलि उसले सूर्यमा भोट हालेर एमालेको उम्मेदवारलाई जिताउँछ, भोलि एमाले कता हुन्छ, जसपा कता हुन्छ, अनि आफ्नो अपेक्षा कोसँग पुरा गर्ने अथवा त्यो जनप्रतिनिधिले त्यो ठाउँको ती कार्यकर्ताको संरक्षण अथवा ती कार्यकर्तालाई त्यहाँ हेर्ने, त्यो संरक्षण गर्ने, त्यहाँको विकास निर्माणको काममा उनीहरूले भनेअनुसार काम गर्छन् त भनेको, यो त एउटा चुनाव चिन्हमा भोट हालिसके पछाडि त त्यो भोलि पार्टी एक ठाउँमा रहन्छ भन्ने छैन नि। जस्तो तपाईँहरू अहिले सत्ता गठबन्धनबाट फुत्त एमालेसँग तालमेल गर्नुभयो नि, परिस्थिति त भोलि दल कहाँ हुन्छ, कसलाई खोज्ने प्रतिनिधि?
तपाईँको यो जिज्ञासाप्रति हामी संवेदनशील छौँ, तसर्थ मैले भने भविष्यका दिनमा पनि विचार नीति सिद्धान्त मिलेर सँगै सहकार्य गर्ने
हो, त्यो चिज चाहिँ मिल्नु पर्ने हो नि।
अहिले चाहिँ साँच्चै हामी विशुद्ध चुनावी तालमेल गरेका छौँ, तर निर्वाचन परिणाम पश्चात हामी अझै तालमेल गर्ने जारी राख्ने प्रयास चाहिँ गर्छौँ। मैले भने तपाईँलाई निवेदन गरिसकेँ, हामी गत निर्वाचनमा राजपा र तत्कालीन सङ्घीय समाजवादी फ्रन्ट दुईटाको चुनावी तालमेल भएको थियो, चुनावको परिणाम देखेपछि एक दिन त हामी पार्टी एकीकरण गऱ्यौँ त, त्यो गठबन्धनलाई सँगै सरकार चलायौँ, थुप्रै दिनसम्म सँगै रह्यौँ, पछि पछि पार्टी एकीकरण शुद्ध भयो, तर पछि केही साथीहरू तपाईँलाई लोभ लालचमा फसेर हाम्रो पार्टी छोडेर हिँडे, र हिँड्नेलाई पनि फेरि हामीलाई मिलौँ भनेर भनेकै हौँ। यो गठबन्धनको राजनीति, तालमेलको राजनीति पछिल्ला दिनमा हाम्रो त्यो दक्षिण एसियामा खुब पलाएको छ, यो भारतमा पनि पाकिस्तान बङ्गलादेशहरूमा पनि थुप्रै देख्न पाइन्छ। अब यसका गुण अवगुण पछि कहिले चर्चा गरौँला, तर भोलिका दिनमा नेकपा एमालेसँग हामीले गरेको यो चुनावी तालमेल भोलि विचार पनि कहीँ मिलाएर सिद्धान्त पनि कहीँ मिलाएर यसलाई जारी राखौँ भन्ने प्रयास चाहिँ हाम्रो तर्फबाट रहन्छ। र तपाईँले भने जस्तै जहाँ नेकपा एमालेको उम्मेदवारलाई हाम्रो साथीले सघाएर निर्वाचित गराउनु भएको छ, भोलि त्यो निर्वाचित साथी हाम्रो साथीप्रति हाम्रो पार्टीप्रति पनि उत्तरदायित्व हुने विधि र प्रक्रिया खोजिन्छ।
त्यही त, भोलि को पार्टी कतापट्टि जान्छ, कुन सत्तामा हुन्छ, कुन प्रतिपक्षमा हुन्छ, ठेगान भएन। यो तालमेल चाहिँ दीर्घकालीन र कम्तीमा नीति विचार सिद्धान्त मिल्ने भइदियो भने चाहिँ कम्तीमा सबै कुरा मतदाता पनि भोट हालिसकेपछि कम्तीमा सेटिस्फाई हुन सक्ने एउटा ठाउँ हुन्थ्यो भन्ने मात्रै मेरो जिज्ञासा। अब यो जसरी अहिले यो मधेसमा विशेष गरी चाहिँ ठुला दलहरूलाई नै निर्णायक बनाइदिनु, त्यो चाहिँ तपाईँहरूले नै गर्नुभयो, किनभने अब लोकसभा गएर काङ्ग्रेससँग सिट माग्ने, तपाईँहरू गएर एमालेसँग सिट माग्ने, यहाँ त सिट बाँडफाँड गर्ने चाहिँ ठुला दल नै भएन, उनीहरू नै निर्णायक हुने स्थिति भयो।
अब दलीय स्ट्रेन्थ, ठुला दल, सानो दल भन्ने पनि निकरेल गर्ने उपाय भनेको 5 वर्ष आउने अबदेखि निर्वाचन नै हो, होइन, त्यही भएर यो निर्वाचन भइरहेको छ। र निर्वाचनमा परिणाम आएपछि 165 सिटमा जित्ने थुप्रै यस्ता पार्टी छन् जुन अझै पनि साना छन्, थुप्रै नेकपा बिपीले पनि सायद 165 दिएको छ राति मैले समाचार हेरेँ, त्यस्तै थुप्रै यस्ता पार्टी छन् जसले 165 सिटमै लड्ने त आकार चाहिँ सानै रहने, चुनाव लड्दैमा आकार ठुलो र सानो भइँदैन, निर्वाचन परिणाममा जसलाई जति मत दिएको छ जनताले ऊ जनताले त्यो पार्टीको साइज निर्धारण गरिदिने हो, तिमी ठुलो भयो तिमी सानो भयो। ठिकै छ, आजका दिनमा हामीभन्दा ठुला पार्टी नेकपा एमाले रहलान्, हामीभन्दा ठुला पार्टी नेपाली काङ्ग्रेस रहलान्, तर हाम्रो पार्टी अहिले निर्माणको क्रममा छ, विभिन्न घटना परिघटनाबाट तपाईँलाई उम्किँदै आज यहाँसम्म जनता समाजवादी पार्टी निर्माणको क्रममा छ, पार्टी अहिले विस्तारको क्रममा छ, यो निर्वाचनमा नसही अर्को निर्वाचनमा सही, तर यो देशको सबभन्दा ठुलो पार्टी यो त एउटा वैकल्पिक पार्टी नै बन्नेछ। आम जनता अझै पनि काङ्ग्रेस एमाले माओवादीसँग अलि वाक्क दिक्क छन्, तिनले विकल्प खोजिरहेका छन्। काङ्ग्रेस एमाले माओवादीका नीति सिद्धान्तले देशलाई पछिल्लो 30-32 वर्षमा केही गरौँ जस्तो अनुभूत हुन सकिरहेका छैन, त्यस्तो वैकल्पिक शक्ति खोज्ने क्रममा निजहरूले रुचाएको मतदाताले रुचाएको पार्टीको नाम जनता समाजवादी पार्टी हो। भोलिको दिनमा हामी यसरी नै आफूलाई साबित गर्न सफल हुन्छौँ भन्ने विश्वास छ।
हस्, यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धन्यवाद मनिषी।
तपाईँलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमन, एमालेसँगको तालमेल र तालमेल कार्यान्वयनको सहजताको सेरोफेरोमा कुराकानी गर्दै। आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश पौडेललाई धन्यवाद। नरेन्द्र सापकोटा विदा भए, नमस्कार।